एष रेडियो नेपालः सम्प्रति समाचारः श्रूयन्ताम् प्रस्तोत्री रत्नावली शर्मा। संघीय संसदः द्वाभ्यामेव सदनाभ्याम् सर्वकारस्य आगामिनः आर्थिक वर्षस्य नीति कार्यक्रमः बहुमतेन पारितीकृतः सन्ति। या उपवेष्टेन प्रतिनिधिसभायाः उपवेशेन गतस्य वैशाख मासस्य अष्टाविंशे दिवसे राष्ट्रपतिना रामचन्द्र पौडेलेन संघीय संसदः द्वयोरपि सदनयोः संयुक्तोपवेशे प्रस्तुतः सर्वकारस्य आगामिनः आर्थिक वर्षस्य नीति कार्यक्रमः बहुमतेन पारितीकृतः सन्ति। प्रतिनिधिसभायां नीति कार्यक्रमानाधृत्य एकैक रूपेण संयुक्त रूपेण च पंजीकृतानि पञ्चत्रिंशत् संशोधनानि च सभया स्वीकृतानि सन्ति। विमर्शने पञ्चत्रिंशता सांसदै संशोधन प्रस्ताव पंजीकृता आसन्। तत्र एकोनचत्वारिंशता सांसदै विमर्शनं विहितमासीत्। प्रतिनिधिसभायाः उपवेशे नीति कार्यक्रमानाधृत्य विहितस्य विमर्शनस्य क्रमे उत्थापितानां प्रश्नानां हे एव प्रधानमन्त्रिणः पक्षतः अर्थमन्त्रिणा डॉ शोणिम वाग्विधेन उत्तरं दत्तमासीत्। प्रतिपक्षीदलानां सांसदै उत्थापितानां प्रश्नानां उत्तरं प्रयच्छन् अर्थमन्त्री डॉ वाग्ले विगत समये निर्मितस्य अर्थतन्त्रस्य आधारेण समावेशी विकासेन च सहैव समग्रं सामाजिक विकासं आत्मसात्कृत्यैव अग्रे गन्तुं सर्वकारः प्रतिबद्धोऽस्तीति उक्तवान्। तदवसरे अर्थमन्त्री वाग्ले शासकीय सुधारस्य सुशासनस्य च कृते सर्वकारेण पूर्व प्रस्तुतस्य शतसूत्रात्मकस्य प्रस्तावस्य आधारे संसदि सांसदै प्रस्तुतानां परामर्शानां च आधारे च आगामी आयव्ययिकं प्रस्तोष्यते इति समस्पष्टयत्। ततः पूर्वं विमर्शने भागं गृह्णद्भि प्रमुख प्रतिपक्षिणा सहैव अन्य प्रतिपक्षिदलानां सांसदै नीति कार्यक्रमस्य विषये विमर्शने प्रधानमन्त्रिणः उपस्थितिम् अभियाच्य प्रतिनिधिसभायाः उपवेशे अवरोधः कृतः आसीत्। परन्तु प्रतिनिधिसभा नियमावल्याः अष्टत्रिंशत्तम धारायाः अनुसारेण प्रधानमन्त्रिणः अनुपस्थितौ प्रधानमन्त्रिणा निश्चितेन केनापि मन्त्रिणा विमर्शन प्रस्तावं प्रस्तोतुं शक्यते, प्रत्युत्तरं च दातुं शक्यते इति व्यवस्था अस्तीत्यतः प्रतिनिधिसभायाः संचालने सहयोगं कर्तुं सभामुखेन डोलप्रसाद अर्यालेन प्रतिपक्षि सांसदः अनुरुद्धा आसन्। विमर्शने भाग ग्रहणानन्तरं पारितीकरण समये प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलं विहाय अन्य प्रतिपक्षी दलै उपवेशः बहिष्कृतः आसीत्। प्रतिपक्षी दलानां बहिष्करणस्य मध्ये एव सभामुख डोलप्रसाद अर्यालः सर्वकारेण प्रस्तुतः आगामी वर्षस्य नीति कार्यक्रमः बहुमतेन पारितीकृतः सन्तीति उदघोषयत्। राष्ट्रियसभायाः ह्यस्तनोपवेशेन सर्वकारस्य आगामिनः आर्थिक वर्षस्य नीति कार्यक्रमः पारितीकृतः सन्ति। नीति कार्यक्रमेष् विमर्शनस्य क्रमे उत्थापितानां प्रश्नानां विषये अर्थमन्त्रिणा डॉ शोणिम वाग्लेभिदेन उत्तरं दत्तमासीत्। नीति कार्यक्रमेष् विमर्शनानन्तरं प्रत्युत्तरं प्रयच्छता अर्थमन्त्रिणा डॉ वाग्लेभिदेन निर्वाचनस्य क्रमे रासोपादलेन प्रकाशितस्य प्रतिबद्धता पत्रस्य आधारेण नीति कार्यक्रमः आनीतः सन्तीत्यतः एषां क्रियान्वयने आशंकां न धर्तुम् आग्रह कृतः आसीत्। ततः पूर्वं राष्ट्रियसभायाः उपवेशे विमर्शने भागं गृह्णद्भि सांसदै संघ प्रदेश स्थानीय स्तराणां सर्वकाराणां सम्बन्धं समन्वयं च सुदृढं कर्तुं प्रभावकारिणी व्यवस्था कर्तव्या इत्युक्तम् आसीत्। उपवेशे प्रतिपक्षी दलानां सांसदै भूमिहीन जनानां समस्यानां समाधानाय मूल्यवृद्धिं नियन्त्रयितुं मार्ग दुर्घटना न्यूनीकर्तुं च सर्वकारस्य ध्यानाकर्षणं विहितम्। विमर्शनस्य उत्तरदानस्य च समाप्तेरनन्तरं राष्ट्रियसभायाः अध्यक्षेण नारायण प्रसाद दाहालेन निर्णयार्थं प्रस्तावः प्रस्तुतः आसीत्। तदनु नेकपा एमाले दलेन मतदानं बहिष्कृतमासीत् चेत् अन्येषां दलानां ध्वनिमतेन नीति कार्यक्रमः पारितीकृतः आसन्। राष्ट्रियसभायाः अपरोपवेशः ज्येष्ठमासस्य चतुर्थे दिवसे दिवासपादैकवादने वस्ता। अर्थमन्त्रिणा डाक्टर स्वर्णिम वाग्ले विधेन सर्वकारस्य आगामिनः आर्थिक वर्षस्य विनियोजन विधेयकस्य सिद्धान्तः प्राथमिकता च संघीय संसदि प्रस्तुते स्तः। ह्यः उपविष्टे प्रतिनिधिसभायाः राष्ट्रियसभायाश्च पृथक् पृथक् उपवेशे विनियोजन विधेयकस्य सिद्धान्तं प्राथमिकताञ्च प्रस्तुवन् अर्थमन्त्री डाक्टर वाग्ले वित्तीयम् अनुशासनं जनतायाः आकांक्षांश केन्द्रे संस्थाप्य आगामिनः आर्थिक वर्षस्य आय व्ययकस्य सिद्धान्तः प्राथमिकताश्च निर्धारिताः सन्तीति अगदत। अर्थमन्त्रिणा डाक्टर वाग्ले विधेन विनियोजन विधेयकस्य सुशासनस्य लाभांशः अर्थतन्त्रस्य पुनः संरचना सन्निकटतायाः कृते एकीकृत पूर्वाधारः सर्वव्यापी सामाजिकमुन्नयनम् मध्यमवर्गस्य विस्तारः सौम्य शक्तेः सुदृढीकरणं चेति पञ्च सिद्धान्ताः प्रस्तुताः सन्ति चेत् सेवाप्रवाहस्य कृते विधिगत सुधारः सूचना प्रविधेः सदुपयोगश्च आर्थिक वृद्धये क्षेत्रगत स्रोतसां पुनः प्राथमिकीकरणं भौतिक पूर्वाधार कृते बहुपक्षीय वित्त परिचालनम् अवसरस्य समानतायाः कृते सामाजिक निवेशः बहुआयामिकस्य अन्तर्राष्ट्रिय सम्बन्धस्य विविधीकरणं चेति पञ्च प्राथमिकताश्च संघीय संसदि प्रस्तुताः सन्ति। अर्थमन्त्रिणा वाग्ले विधेन प्रस्तुतः विनियोजन विधेयकस्य सिद्धान्तं प्राथमिकताश्च आधृत्य संसदः द्वयोरपि सदनयोः विमर्शनं जायमानमस्ति। राष्ट्रपतिना रामचन्द्र पौडेलेन नेपाल सर्वकारस्य संशोधिताया कार्यसम्पादन नियमावल्या अनुसारेण वर्तमानायां मन्त्रिपरिषदि विद्यमानं कार्यविभाजनं परिवर्त्य मन्त्रिपरिषद् पुनः संघटिता वर्तते। राष्ट्रपतिना पौडेलेन नेपालस्य संविधानस्य अनुसारेण प्रधानमन्त्रिणः बालेन्द्र शाहविदस्य परामर्शेन मन्त्रिपरिषदः कार्यविभाजनं परिवर्त्य मन्त्रिपरिषद् पुनः संघटिता अस्ति इति राष्ट्रपति कार्यालयेन ज्ञापितं वर्तते। परिवर्तित कार्यविभाजनस्य अनुसारेण प्रधानमन्त्रिणः बालेन्द्र शाहविदेन रक्षा गृह विज्ञान प्रविधि नव प्रवर्तन मन्त्रालयानां दायित्वं गृहीतमस्ति। तथैव अर्थ मन्त्रालयस्य दायित्वं डाक्टर स्वर्णिम वाग्ले विधेन, परराष्ट्र मन्त्रालयस्य दायित्वं शिशिर खनालेन, ऊर्जा जलस्रोत सिंचन मन्त्रालयस्य दायित्वं विराज भक्त श्रेष्ठेन, पूर्वाधार विकास मन्त्रालयस्य दायित्वं सुनील लम्सालेन, विधि न्याय संसदीय विषय मन्त्रालयस्य दायित्वं सोविता गौतम इत्यनया च गृहीतमस्ति। तथैव महिला बाल बालिका लैंगिक यौनिका अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयस्य दायित्वं सीतावादी इत्यनया, भूमि व्यवस्था सहकारी संघीय विषय सामान्य प्रशासन मन्त्रालयस्य दायित्वं प्रतिभा रावल इत्यनया, स्वास्थ्य खाद्य स्वच्छता मन्त्रालयस्य दायित्वं निशा मेहता इत्यनया, शिक्षा खेलकूद मन्त्रालयस्य दायित्वं सस्मित पोखरेलेन, संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयस्य दायित्वं खड्ग राज पौडेलेन, सूचना संचार मन्त्रालयस्य दायित्वं डाक्टर विक्रम तिमिलसिन्हा विधेन, कृषि वन पर्यावरण मन्त्रालयस्य दायित्वं गीता चौधरी इत्यनया, उद्योग वाणिज्य आपूर्ति मन्त्रालयस्य दायित्वं गौरी कुमारी इत्यनया, युवा श्रम वृत्ति मन्त्रालयस्य दायित्वं रामजी यादवेन गृहीतमस्ति इति राष्ट्रपति कार्यालयस्य प्रवक्ता रितेश कुमार शाक्येन ह्य प्रकाशितायां विज्ञप्तौ उल्लिखितं वर्तते। इति समाचारः।
मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त मलाई के भएको रहेछ डाक्टर साहब?
तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, डेकु, काठमाडौँ।
यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोडिङ वागीले जवाब दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो। अर्थमन्त्री वागलेको जवाबपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहनु भएन। विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाब दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गर्नु भएन। कतिपय विपक्षीका सदस्य बैठकबाट बाहिरिनु भएको थियो। सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वागलेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलका लागि आगामी जेठ 4, 5, र 6 गतेका लागि तोकिएको छ। गैराती अबेरसम्म चलेको बैठकमा सभामुख अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा समय तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अघि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समेत समय दिनुभएको छ। प्रतिनिधि सभाको बैठक जेठ 4 गते सोमबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकले आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। छलफलका क्रममा उठेका प्रश्नको विषयमा अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले जवाब दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो। पारित हुनुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अघि बढ़ाउन सरकार कटिबद्ध रहेको बताउनुभयो। सरकारले सयबुद्धि शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने पनि अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो। यसअघि राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले संघ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकारीका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। हिजोको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनु भएको थियो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजूदा मन्त्री परिषदमा रहेका नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मौजूदा मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्यविभाजन गरी हिजो पुनः गठन गर्नुभएको हो। नयाँ कार्यविभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय आफूसँगै राख्नु भएको छ। त्यस्तै अर्थमन्त्रीमा डाक्टर सोडिम वागले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्रीमा सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा सोभिता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीता बादी रहनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा संचार मन्त्रीमा डाक्टर विक्रम तिमिल सेना, कृषि वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमा गौरी कुमारी र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तीमा उल्लेख छ। नेपाली कंग्रेसका सभापति गगन थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा हिजो आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कांग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ़न सरकारलाई आग्रह गर्नुभयो। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य संचालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानका डीनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि सीबी शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा लोसे र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण संचालक संघ नेपालले डोरी ठाङ्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। यसैबीच नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाएको हो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हिजो बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ दि पीपुलमा आयोजित भव्य समारोहमा चीनिया समकक्षी शीसँग भएको वार्ता अत्यन्तै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनिया राष्ट्रपति शीलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नु भएको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।